अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेमा 111 उम्मेद्वार समानुपातिक बन्द सूचीमा, पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा चुनावी तयारी अन्तिम चरणमा।
कैलालीको टिकापुरमा पोस्टर टाँस्ने र उपकाउने होड, बर्दियाका बाढी पीडितलाई बसोबासको चिन्ता, उम्मेद्वारलाई आकाशमुनिको पीडा सुनाउँदै।
निर्वाचनमा बाल बालिकाको प्रयोगलाई रोक लगाइनुपर्ने, नेपालगञ्जमा जोड, बाँकेको कोहलपुर 14 खटिक समुदायका बाल बालिका विद्यालय बाहिर।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष मङ्सिरमा हुने, आज नेपालगञ्ज म्याराथनको उद्घाटन गरिदै।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा बाँकेमा समानुपातिको बन्द सूचीमा 111 उम्मेद्वार परेको खबर लिएका छौँ। आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बाँकेबाट 111 उम्मेद्वार बन्द सूचीमा परेका छन्। निर्वाचन आयोगले जारी गरेको नामावलीको अन्तिम सूचीमा बाँकेबाट सबै दलका गरी 111 नामावली रहेको छ। त्यसमध्ये प्रतिनिधि सभा सदस्यमा 31 र प्रदेशसभा सदस्यमा 80 नामावली रहेको छ। ठुला दलभन्दा साना दलका तर्फबाट धेरै उम्मेद्वार बन्द सूचीमा छन्। प्रतिनिधि सभा सदस्यमा सबैभन्दा बढी एकीकृत रापरपा राष्ट्रवादीका 8 उम्मेद्वार बन्द सूचीमा छन्। नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट 4 उम्मेद्वार छन्। प्रतिनिधि सभा सदस्यमा जिल्लाबाट नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, रापरपा, प्रजातान्त्रिक सङ्घीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, नेपाल जनता पार्टीका 2 उम्मेद्वार बन्द सूचीमा परेका छन्। यता प्रदेशसभातर्फ रापरपाका 16, नेपाल सङ्घीय समाजवादी तर्फका पार्टीका 14, सङ्घीय समाजवादी फोरमका 8, नेपाली जनता दलका 7 उम्मेद्वार छन्। बाँकेबाट प्रदेश सभामा नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका समान 3-3 समानुपातिक उम्मेद्वार बन्द सूचीमा परेका छन्। प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेद्वारको सूचीमा बाँकेबाट नेपाली काङ्ग्रेसका आशा विकर, सर्वतारा खालम, एमालेका दिनेश चन्द्र यादव र रुबी खान पठान, माओवादी केन्द्रबाट अशोक रोकाया र तिलक परिवारको नाम समावेश छ। यसैगरी सङ्घीय समाजवादी फोरमबाट रिजुवान अहमद शाह, मन्जु शर्मा अन्सारी, राजपाका सत्यवती वर्मा कुर्मी र रापरपाका ठाकुर सिंह थारूको नाम समावेश भएको छ। यस्तै प्रदेशसभामा काङ्ग्रेसका शान्ति परियार, हिरालाल लोनिया र मोहम्मद याकुब अन्सारी, एमालेका रामदास थारू र तलत प्रवीण खाँ, माओवादी केन्द्रका आदेश अग्रवाल, सुमित्रा वर्मा कुर्मी र कलामुन अन्सारीको नाम समावेश भएको छ। सद्भाव दैनिकमा खबर प्रकाशित छ।
पहिलो चरणमा निर्वाचन हुने पश्चिमका हिमाली तथा उच्च पहाडी जिल्लामा चुनाव तयारी अन्तिम चरणमा पुगेको छ। प्रमुख चुनौतीको रूपमा रहेको निर्वाचन विरोधी गतिविधि निस्तेज पार्ने सुरक्षा योजनासहित निर्वाचन अभियान अघि बढाइएको जिल्ला स्थित सुरक्षा निकायले जनाएका छन्। यी जिल्लाको टाढाका मतदान केन्द्रमा आजदेखि कर्मचारी र निर्वाचन सामग्री पठाउने तयारी भएको छ। 10 सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पा मा पछिल्लो समय सुरक्षा चुनौती बढे पनि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था बलियो पारेको जनाएको छ। सदरमुकाम लिबाङका साथै बजार क्षेत्रमा सुरक्षा कर्मीको बाक्लो उपस्थिति छ। टाढाको दूरीमा रहेका मतदान केन्द्रमा आजदेखि कर्मचारी सहित निर्वाचन सामग्री पठाउने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको गृह जिल्ला समेत रहेकाले उक्त पार्टीले रोल्पालाई सुरक्षासँग जोड्ने गरेको छ। त्यसैले स्थानीय प्रशासनले नेपाली सेना सशस्त्र बल प्रहरी नेपाल प्रहरीलाई परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईका अनुसार प्रहरीले निर्वाचन विरोध गतिविधिमा संलग्न मुख्य व्यक्तिलाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ। बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। आजको नागरिक दैनिकमा पश्चिमेली ब्युरोको खबर रहेको छ।
निर्वाचन सकेसँगै कैलालीमा दलहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन्। उनीहरूको प्रचार अभियान घर दैलो र कोटसभा मात्रै सीमित छैन। पत्र पत्रिका, रेडियोमा बज्ने विज्ञापन र भित्ता भित्तामा टाँसिएका झण्डा, पोस्टर र ब्यानरहरूले प्रचार अभियान भड्किलो बन्दै गइरहेको देखाउँछ। निर्वाचन आचार संहिताभित्र रहेर प्रचारात्मक कार्य गरेर पनि सबै दलले आफ्ना पर्चा पम्फलेट प्रयोग गर्न एउटै स्थान रोजेपछि समस्या देखिएको स्थानीयहरू बताउँछन्। मुख्य चोक, चौतारा, पसल, विद्युत पोल लगायत स्थानमा उम्मेद्वारहरूका ब्यानरहरू देख्न सकिन्छ। एउटा दलले ब्यानर टाँसेकै ठाउँमा अर्को दलले पनि ब्यानर राख्ने कारण पोस्टर ब्यानरहरूका कारण मुख्य चोकहरू कुरूप देखिएका छन्। कतिपय दलका कार्यकर्ताहरूले आफ्नो पोस्टर टाँस्ने बेलामा विपक्षीहरूले टाँसेका पोस्टर उप्काइदिने तथा च्यातिदिने समेत गरेका छन्। दिलबहादुर चौधरीले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
चुनाव नजिकै गर्दा दलहरूले उम्मेद्वार जिताउन घर दैलो कार्यक्रम गरिरहँदा बाढी पीडित मतदातालाई खुला आकाश मुनिको बास कष्टपूर्ण बिताइरहेका छन्। उनीहरू भोट माग्न आउने उम्मेद्वारलाई खुला आकाश मुनिको पीडा सुनाउन थालेका छन्। भोट दिन मन छ तुलसीपुरकी 65 वर्षीय नन्दकला डाङ्गीले भन्नुभयो, तर पीडा सुन्ने कोही भएन। तटबन्ध नगरिदिँदा बाढीले घर बगाएपछि 4 वर्षदेखि छाप्रमय बास छ। चिसो बढेसँगै शीत छल्न गाह्रो भएको उनीहरूले दुखेसो गरेका छन्। गुलेरिया 5 रामपुर टप्परका घर बारविहीन परिवार तिलपालभित्र कुचिएर बस्नुपर्ने बाध्यता छ। 2071 साल साउन अन्तिम साता बबईमा आएको बाढीले गुलेरिया नगरपालिका 5 पर्ने रामपुर टप्पर गाउँ पुरै बगाएको थियो। त्यस बेलादेखि खुला आकाशमुनि 43 घरधुरीको बास छ। दिउँसो घाम लाग्ने हुनाले जेनतेन दिन कर्छ। नन्दकलाले दुःख बिसाउनुभयो। रातमा बाघ सन्तराससँगै शीतले निन्द्रै बिथोलिन्छ। उहाँले चुनावका बेला मात्र भोट माग्न आउने नेतालाई भोट नदिने बताउनुभयो। आजको नागरिक पश्चिमेलीमा निर्मल घिमिरेले लेख्नु भएको छ।
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सम्बद्धहरूले माग गरेका छन्। विश्व बाल अधिकार दिवसको अवसरमा नेपालगञ्जमा हिजो आयोजित कार्यक्रममा बोल्ने सम्बद्धले यस्तो बताएका हुन्। बालबालिकालाई विभिन्न बहानामा निर्वाचनमा विभिन्न दल तथा उम्मेद्वारहरूले प्रयोग गरिरहेकाले तत्काल बालबालिकाको प्रयोग नगर्न उनीहरूले आग्रह गरे। कार्यक्रममा शिविर नेपाल नेपालगञ्जका प्रमुख सिद्धराज पनेरु, सेभ द चिल्ड्रेनका वीरेन्द्र ठगुन्ना, अधिवक्ता विश्वजित तिवारी, जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष स्वेता गुरुङ लगायतले हाल निर्वाचन प्रचारका क्रममा पर्चा पम्फलेट टाँस्न र र्यालीमा सहभागी बढाउन बालबालिकाको प्रयोग भइरहेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गर्नुभयो। दिवसका अवसरमा जिल्ला बाल कल्याण समितिको आयोजनामा जिल्ला तथा नगर बाल क्लब सञ्जालको सहकार्यमा बागेश्वरी मन्दिरको परिसरमा रहेको बाल उद्यान प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै उनीहरूले बालबालिकामा लगानी बढाई बालमैत्री समाज निर्माण गर्न आवश्यक रहेको बताए। सद्भाव दैनिकमा खबर छ।
यस्तै कोहलपुर नगरपालिका 14 ढोरपुरमा रहेको खटिक समुदायका अधिकांश बालबालिका नियमित रूपमा विद्यालय नजाने गरेको पाइएको छ। कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरी सहित कोहलपुरका पत्रकारहरूको संयुक्त टोलीले अध्ययन गर्दा उक्त तथ्य बाहिर आएको हो। श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय ढोरपुरमा अध्ययनरत 196 विद्यार्थी मध्ये दैनिक जसो 40-50 विद्यार्थी अनुपस्थित हुने गरेको विद्यालयका प्रधानाध्यापक शिशराम यादवले बताउनु भयो। यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये 85% बालबालिका खटिक समुदायका छन्। तर अभिभावक अशिक्षित र विपन्न भएका कारण बालबालिका विद्यालय आउँदैनन्। उहाँले भन्नुभयो, कहिलेकाहीँ गाउँघरमा विवाह भोज हुँदा त विद्यार्थीहरू स्कुल नै आउँदैनन्। यादवले भन्नुभयो, आजको मिसन टुडेमा कविन्द्र परियारले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको चुनौती,
सेवा सुविधाहरूलाई प्राप्त गर्ने अवसर र व्यवस्था मिलाइदिनुहोस् भनेर हामीले अनुरोध पनि गरेका छौँ। कतिपय अवस्थामा जनप्रतिनिधिहरू यस विषयमा सचेत हुँदै गइरहेको अवस्था पनि छ र कतिपय धेरै चाहिँ अब यो विषयमा बुझाउनु पर्ने चुनौती अझै छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
तपाईँ प्यान दर्ता नगरी व्यापार व्यवसाय वा कुनै आय आर्जन गरिरहनु भएको त छैन, ध्यान दिनुहोस्। व्यवसाय वा रोजगारी गर्ने व्यक्तिले प्यान दर्ता गर्नु अनिवार्य छ। कर सम्बन्धी जानकारीको लागि आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुहोस्। कर तिरौँ आफ्नो आमदानीको बदैता सुनिश्चित गरौँ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज।
दाई सन्चै हुनुहुन्छ? बधाई छ है हजुरलाई, चुनाव जित्नु भएछ नि। अब त नीति नियम योजना कार्यक्रम तथा बजेट पनि स्थानीय तहको सरकारले नै बनाउँछ रे नि, हो त दाई?
हो नि बहिनी, बरु तपाईँले पनि अपाङ्गता क्षेत्रमा के काम गर्न आवश्यक छ तुरुन्त योजना बनाएर जनप्रतिनिधिहरूलाई दिइहाल्नुहोस् है। अब त जनताले घर दैलोमा नै आफ्नो अधिकार लिनु पाउनु भएका छन् नि।
हुन्छ नि दाई, म आज नै सबै अपाङ्गता भएका महिलाहरूसँग छलफल गरी योजना बनाउनतिर लागिहाल्छु। बरु मलाई ढिलो भयो, सबैलाई खबर पनि गर्नु छ, त्यसैले म हिँडेँ है त।
कतै तपाईँले पनि आफ्नो स्थानीय तहको नीति नियम र योजना बनाउँदा अपाङ्गता भएका महिलाहरूलाई छुट्याइरहनु भएको त छैन?
तपाईँ हामी सबै मिली अपाङ्गता भएका महिलाहरूको मानव अधिकार स्थापित गर्न आजदेखि आफ्नो ठाउँबाट लागौँ।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला सङ्घ।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मुलुक अहिले पारदेशिक संरचनामा गइसकेको छ। मुलुक पारदेशिक संरचनामा गइसकेपछि अहिले मानवाधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि सोही अनुसार प्रयास भइरहेको छ। मानवाधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्ला स्तरीय समिति, जसमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, महिला बालबालिका कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, गैर सरकारी संस्थाका प्रतिनिधि, पत्रकार महासङ्घका प्रतिनिधि रहने व्यवस्था छ। तर अहिले विषयगत सरकारी निकायहरू स्थानीय तहमा हस्तान्तरण भइरहेका छन्। मानवाधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको चुनौतीका विषयमा कुराकानी गर्दै राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेल:
यसको कार्यान्वयनको अवस्था अहिले प्रभावकारी हुन सकेको छैन। खास गरी मुलुक संहितामा र प्रादेशिक संरचना स्थानीय तहमा गइसकेको अवस्थामा यो कार्ययोजनाले परिकल्पना गरेको दुईवटा कार्यान्वयन समितिहरू, एउटा केन्द्रीय जहाँ प्रधानमन्त्री कार्यालयको मुख्य सचिवको संयोजकत्वमा सबै जसो सचिवहरू यसको सदस्य रहनेछन्, र अर्को भनेको जिल्ला स्तरीय कार्यान्वयन समिति जसमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, महिला बालबालिका कार्यालय, त्यस्तै गरी अन्य सरकारवाला कार्यालयहरू, मान्य जिल्ला सरकारी वकिलको कार्यालय, त्यस्तै गरी गैर सरकारी संस्थाको प्रतिनिधि, बारको प्रतिनिधि, पत्रकार महासङ्घको प्रतिनिधि रहने व्यवस्था छ। तर अहिले शिक्षा, स्वास्थ्य, महिला विकास कार्यालयहरू स्थानीय तहमा समायोजन भइसकेको अवस्थामा ती निकायहरूको जिम्मेवारी जिल्ला स्तरीय संयन्त्रबाट हुन सकेको छैन। यसले गर्दाखेरि त्यो जिल्ला स्तरीय कार्यान्वयन समिति पनि अपुरो जस्तो अथवा पूर्ण रूपमा कार्यान्वयनमा आएको जस्तो देखिँदैन। यसले गर्दा त्यो निकाय, त्यो संयन्त्रलाई प्रभावकारी बनाउन सकेको छैन। यद्यपि हामीले ती निकायहरूलाई नियमित बैठक राख्न र समीक्षा गर्न भनेर भनिरहेको छ।
अब यो मानव अधिकार राष्ट्रिय कार्ययोजना पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको कुरा गर्नुभयो, यसको कारण के होला?
एक त अब यो यसको मानव अधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा नेपाल सरकारले यसलाई फेरि पुनरावलोकन गरेर यसको संरचनामा परिवर्तन गर्न जरुरी छ। अर्को कुरा, अब स्थानीय तहमा नै सबै अधिकारहरूको प्रत्याभूति गराउने, सेवा सुविधा प्रदान गर्ने भएकोले अब स्थानीय तहको संरचनामा यो मानवाधिकार कार्ययोजनालाई लैजान सक्यो भने यसको प्रभावकारी कार्यान्वयन हुन्छ। अहिले त्यो दुवै हुन नसकेको अवस्था, स्थानीय तहमा समायोजन गर्न नसकेको अवस्था र जिल्लाको कार्यान्वयन समिति पूर्ण रूपमा कार्यान्वयनमा नरहेको अवस्था, यसले गर्दा केही अलमल छ। यद्यपि राष्ट्रिय मानवाधिकार आयोगले अहिले विद्यमान संरचनालाई नै प्रभावकारी बनाउन, बैठकहरूलाई निरन्तरता दिन, बरु ती निकायहरू शिक्षा स्वास्थ्य महिला विकास कार्यालयका प्रतिनिधिहरूलाई पनि बोलाएर समीक्षा गर्न र प्रतिवेदन पठाउन भनेर आग्रह र सुझाव दिइरहेको अवस्था छ।
यो राष्ट्रिय मानवाधिकार कार्ययोजना कार्यान्वयनमुखी बनाउनका लागि अहिले जसरी स्थानीय तहमा त्यही अनुसारको संरचना बनाउनु पर्ने कुराहरू रहेका छन्, यसमा पनि कस्ता कुराहरूमा चाहिँ अब जनप्रतिनिधिहरूले पनि यो राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयनका लागि ध्यान दिनुपर्छ?
पहिलो कुरा त मानवाधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा जनप्रतिनिधिहरूले थाहा पाउनुपर्छ। अहिले त्यो पूर्ण रूपमा थाहा पाइसकेको अवस्था छैन। मानवाधिकार सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय प्रावधानहरूका बारेमा जनप्रतिनिधिहरूले थाहा पाउन जरुरी छ। त्यसो भयो भने उनीहरूले वार्षिक कार्ययोजना बनाउँदाखेरि मानवाधिकार कार्ययोजनामा रहेका कार्यक्रमहरूलाई समायोजन गर्न र ती प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्नलाई कार्यक्रमहरू तय गर्न सक्छन्। अहिले अब यो चौथो पञ्चवर्षीय कार्ययोजना आएको लागू भएको 3.5 वर्ष भइसक्यो, अब लगभग 1.5 वर्ष बाँकी छ। मलाई लाग्छ यो 1.5 वर्षको अवधिमा पूर्ण रूपमा त्यो संरचनाहरू निर्माण गरेर कार्यान्वयनमा जान सकिन्छ र त्यो भयो भने आगामी कार्ययोजनाहरू अझ प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्छन्। र पहिलो कुरा त जनप्रतिनिधिहरू र ती जनप्रतिनिधिहरू काम गर्ने निकायका स्थानीय तहका कर्मचारीहरूलाई यो कार्ययोजनाको बारेमा जानकारी गराएर सचेत गराएर अथवा उनीहरूलाई त्यो बारेमा थाहा पाउने बनाएर जवाफदेह बनाउनु पर्ने देखिन्छ।
यसका लागि राष्ट्रिय मानवाधिकार आयोगले पनि कस्तो भूमिका खेलिरहेको छ अहिले केन्द्रदेखि क्षेत्र हुँदै जिल्ला स्तरसम्म?
अहिले हामी जहाँ जहाँ जान्छौँ जनप्रतिनिधिहरूलाई पनि राखेर मानवाधिकारका आधारभूत कुराहरू र नेपाल सरकारले गरेका प्रतिबद्धता र नेपाल सरकारले कार्यान्वयन गर्नुपर्ने दायित्वका विषयहरूमा अब तपाईँहरूमा त्यो जिम्मेवारी आएको छ भनेर भनिरहेका छौँ, सचेतना गराइरहेका छौँ र यो कार्ययोजनाको बारेमा पनि अब त्यो कार्ययोजना लागू गर्ने दायित्व तपाईँहरूको हुन्छ, त्यसैले त्यो कार्ययोजना हेरिदिनुहोस्, वार्षिक कार्ययोजनामा समावेश गरिदिनुहोस् र यो कार्यान्वयनमा भएका मानवाधिकारका विषयवस्तुहरूलाई सेवा सुविधाहरूलाई प्राप्त गर्ने अवसर र व्यवस्था मिलाइदिनुहोस् भनेर हामीले अनुरोध पनि गरेका छौँ। कतिपय अवस्थामा जनप्रतिनिधिहरू यस विषयमा सचेत हुँदै गइरहेको अवस्था पनि छ र कतिपय धेरै चाहिँ अब यो विषयमा बुझाउनु पर्ने चुनौती अझै छ।
राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेल। अब अर्को सन्दर्भ, मानव विकास सूचाङ्कमा सबैभन्दा पछि परेको कर्णालीका 5 जिल्ला समेटिएको प्रदेश 6 को विकासका लागि दलहरूले अहिलेसम्म प्रष्ट खाका अघि सारेका छैनन्। पहिलो चरणको चुनाव आइसक्दा पनि पार्टीहरूले प्रदेश घोषणा पत्र ल्याउन सकेका छैनन्। प्रति व्यक्ति आमदानी प्रदेश 7 को भन्दा अगाडि देखिए बाहेक अरू सबै सूचाङ्कमा प्रदेश 6 पछाडि छ। स्वास्थ्य सेवाको स्थिति नाजुक छ। हुम्ला र डोल्पा अझै राष्ट्रिय सडक सञ्जालमा जोडिएका छैनन्। सुर्खेत र सल्यान बाहेक 8 जिल्ला खाद्यान्नमा आत्मनिर्भर छैनन्। कर्णालीमा डोल्पा, हुम्ला र मुगु सबैभन्दा बढी खाद्य सङ्कटग्रस्त जिल्लामा पर्छन्। प्रदेशसभामा बहुमत र मुख्यमन्त्रीको दावेदारी गरिरहेका दलहरूले न कुनै घोषणा पत्र ल्याए न त मुख्य मुद्दाहरूमा प्रष्ट योजनासहितको प्रतिबद्धता व्यक्त गरेका छन्। आजको कान्तिपुरमा जनक नेपाल र प्रकाश अधिकारीले खबर लेख्नु भएको छ।
आआफ्ना एजेन्डा लिएर उम्मेद्वार र राजनीतिक दलका नेताहरू गाउँ गाउँमा पुगिसकेका छन्। गाउँ र टोलमा उम्मेद्वारका फोटासहितका पर्चा पम्पलेट यत्रतत्र देख्न सकिन्छ, तर मतदान गर्ने विषयमा नै मतदाता अन्यलमा रहेका छन्। उम्मेद्वार र राजनीतिक दलका नेताहरू भोट माग्न आए पनि कसरी मतदान गर्ने भन्ने विषयमा आफू जानकार नरहेको बाँके राप्ती सुनारी गाउँपालिका छ कि विद्या गुरुङले बताउनुभयो। निर्वाचनमा होमिएका उम्मेद्वारका संख्याका आधारमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन क्षेत्रको मतपत्र फरक हुने भएको छ। विश्वराज पछलनङ्ग्याले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ। उता बाजुरामा यति बेला चुनावी रौनक निकै छाएको छ। राजनैतिक दलका उम्मेद्वार जनताको घर दैलोमा प्रत्यक्ष भेटेर मत माग्न व्यस्त छन्। निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तीव्र रूपमा अगाडि बढाएको जनाएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
बाँस कैलाली शाखाका अध्यक्ष लक्ष्मी जैसीलाई शनिबार राति आफ्नै घर बैनीमा कैलालीमा सुतेको अवस्थामा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको घटनाले बाँसको ध्यानाकर्षण भएको छ। भ्रष्टाचार विरुद्धका अभियन्तामाथि नियोजित ढङ्गले भएको उक्त घटनाको घोर भर्त्सना गर्दै घाइते जैसीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। आजको ग्लोबल समाचारमा खबर प्रकाशित छ।
कैलालीका सीमान्तकृत वादी समुदायका मतदाताले स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेद्वारलाई आगामी निर्वाचनमा भोट हाल्ने बताएका छन्। घाँसबास कपासका लागि सङ्घर्ष गर्दै आएका आफूहरूको स्थायी बसोबासको व्यवस्था नहुँदा थुप्रै समस्यासँग जुझ्नु परेको उनीहरूको भनाइ छ। बसोबासकै ग्यारेन्टी नभएकाले दयनीय जीवन गुजार्न बाध्य रहेको उनीहरू बताउँछन्। घर जग्गाको लालपूर्जा नहुँदा सरकारले ल्याएको जनताको आवास कार्यक्रम समेत पाउन नसकेको लम्कीचुहा नगरपालिका तीन बलचौरकी पार्वती वादीले सुनाउनु भयो। पश्चिम टुडेमा खबर छ, पश्चिम डायरीमा बाल अधिकार संरक्षण गर्ने उपाय।
सर्वप्रथम त बालबालिकालाई अधिकारहरू दिनुपर्छ, उनीहरूलाई बस्न खान शिक्षा स्वास्थ्यको लागि राम्रो व्यवस्था हुनुपर्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बाल अधिकार संरक्षणका लागि सबैले पहल थाले तापनि धेरै बालबालिकाहरू आफ्नो मौलिक हकबाट वञ्चित भएका छन्। अझै पनि कतिपय बालबालिकाहरूको आधारभूत आवश्यकताहरू समेत पूरा हुन सकेको छैन। यसैबीच हामीले बाल अधिकार संरक्षणको उपायबारे अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भ पारेर बालबालिकाहरूको भनाइ सङ्कलन गरेका छौँ। सुनौ आजको नागरिक आवाज।
स्वप्न कठायत पढाइ मात्र नभएर चौतर्फिक ज्ञानको लागि पनि धेरै चिजहरू चाहिन्छ। त्यसको लागि पढाइ मात्रै नभनेर अब यस्तै कार्यक्रम अनुसार हाँस्दै खेल्दै पढाउन लैजानुपर्छ जस्तो लाग्छ।
मेरो नाम कुमार बुढादी। बालिकाको संरक्षण सम्वर्धनका लागि परेका संस्थाहरूले राम्रोसँग काम गर्न पर्यो होइन, अनि चाहिँ त्यसपछि हाम्रा अग्रज व्यक्तित्वहरूले पनि बालबालिकाको संरक्षणको लागि विशेष जोड दिन पर्यो होइन।
दिल्ली ओली मेरो नाम। गरिबीको कारणले पनि यहाँको जनताहरूमा यो बाल अधिकारहरूको बारेमा सबै जनताहरूलाई थाहा छैन, जसले गर्दा हाम्रो देशका बालबालिकाहरू विभिन्न कामहरूमा तिनी लगाएका छन् सर्वप्रथम। र हाम्रो सरकारले पनि राम्रोसँग बाल अधिकारको सर्जन गर्न सकेको छैन।
अरू सब एकजुट भएर सबैले बाल अधिकार धेरै भूमिका खेल्नुपर्छ।
गणेश थापा।
उनीहरूलाई नैतिक शिक्षा, नैतिक ज्ञान र अहिलेको जुन अहिलेको अवस्थामा उनीहरूमा नैतिक ज्ञानको कमी भएको छ, बालबालिका र किशोर किशोरीहरूलाई पनि विभिन्न उत्प्रेरणा दिनुपर्छ।
सर्वप्रथम त बालबालिकालाई अधिकारहरू दिनुपर्छ, उनीहरूलाई बस्न खान शिक्षा स्वास्थ्यको लागि राम्रो व्यवस्था हुनुपर्छ।
मेरो महेश बहादुर पन्त।
कुन ठाउँमा बालबालिकाहरू बढी शोषित छन्, पीडित छन्, त्यस्तो प्रकारको बालबालिकाहरूलाई कुन ठाउँबाट के भइराखेको छ भन्ने कुराहरू पहिला डाटाहरू तथ्याङ्कहरू सङ्कलन गरिसकेर त्यस्तो तथ्याङ्क अनुसार अनि बल्ल त्यसलाई कार्यान्वयन गर्ने हो भने सायद मेरो विचार लाग्छ जुन अधिकार पाइएको छ त्यो अधिकारलाई हामीले पूर्ण रूपमा इम्प्लिमेन्टेसन गर्न चाहिँ सक्छौँ।
काङ्ग्रेस बाँके सभापति किरण कोरेलाले कार्यालय कुरुवा बाहेक सबै नेता कार्यकर्तालाई निर्वाचनको प्रचार प्रसारमा जान निर्देशन दिनुभएको छ। पार्टी कार्यालयमा नआएर सम्पर्क कार्यालयमा जान र पार्टी कार्यालयमा आउनेलाई पनि धेरै बेर बस्न नदिएर गाउँटोलमा पठाउन थालेको उहाँले बताउनुभयो। आजको नयाँ पत्रिकामा विश्वराज पछलडुङ्गाले खबर लेख्नु भएको छ।
8 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष मङ्सिरको दोस्रो साता आयोजना हुने निश्चित भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले हिजो नेपालगञ्जमा पत्रकारहरूमाझ प्रतियोगिताको मिति घोषणा गर्नुभएको हो। आगामी मङ्सिरको दोस्रो साता नेपालगञ्जमा 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुनेछ। सदस्य सचिव विष्टले भन्नुभयो। आगामी असोजमै जिल्ला स्तरीय छनौट प्रतियोगिताको क्यालेन्डर सार्वजनिक गर्ने र मङ्सिरको पहिलो साता क्षेत्रीय स्तरका छनौट खेलहरू हुने जानकारी गराउनुभयो। म्याराथनलाई सामान्य अर्थमा बुझ्दा एक दिने प्रतियोगिताका रूपमा नै बुझिन्छ। प्रतिस्पर्धीहरूले निर्धारित 42.115 किलोमिटर दौड पुरा गर्ने र त्यसमध्ये सबैभन्दा छिटो दौड्ने नै विजेता बन्ने यसको नियम रहेको छ। आज आयोजना हुने नेपालगञ्ज म्याराथनको तेस्रो संस्करण मिसन 2075 अर्थात् 8 राष्ट्रिय खेलको तयारीको एउटा महत्त्वपूर्ण कडी भएको खबर दैनिक नेपालगञ्जमा प्रकाशित छ।
बैतडीको दशरथ चन्द नगरपालिका 11 विक्रम बहादुर चन्द प्रदेश र प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा खटिनु भएको छ। सरकारले निर्वाचनका लागि म्यादी प्रहरीमा आवेदन आह्वान गरेपछि चन्द भारतको फरिदाबादबाट भर्नाका लागि स्वदेश फर्किनु भएको हो। उहाँ भन्नुहुन्छ, नेपालमा चुनाव हुँदैछ, म्यादी प्रहरीमा आवेदन खुलेको छ भन्ने थाहा पाएपछि भारतको जागिर छोडेर आएको हुँ। आजको अन्नपूर्ण पोस्टमा भगीरथ अवस्थीले खबर लेख्नु भएको छ।
उम्मेद्वारहरूमाथि श्रृङ्खलाबद्ध विस्फोटले रोल्पामा सुरक्षा अधिकारीहरूको व्यस्तता बढाएको छ। स्थानीयले भने बम प्रहारको घटनामा वृद्धि अनि सुरक्षा जाँचमा कडाइसँगै सङ्कटकालकै झल्को आउन थालेको बताएका छन्। सुरक्षा निकायले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा अवरोध गर्न सक्ने पूर्वानुमान गरेका थिए, तर उम्मेद्वार लक्षित आक्रमण होला भन्ने प्रहरीको आकलन थिएन। सम्भावित अवरोधको आकलन गरी कार्तिक 22 गते नै प्रहरीले नेकपाका जिल्ला इन्चार्ज दलबहादुर खत्री जागिरती र सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई पक्राउ गरेको थियो। त्यही दिन नेकपाका अन्य दुई कार्यकर्ता पनि पक्राउ परे। उनीहरूका साथबाट नलकटुवा पिस्तोल बरामद भएपछि प्रहरी झस्किएको थियो। खेम बुढा मगरले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
आगामी मङ्सिर 28 गतेदेखि नेपालगञ्जमा आयोजना हुन लागेको 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न क्षेत्रका व्यवसायहरूले ऐक्यबद्ध जनाएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ बाँकेको आयोजना हुन लागेको महोत्सवलाई सफल बनाउन महासङ्घले विभिन्न सङ्घ सङ्गठनहरूसँग छलफल समेत गरेको छ। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गइरहेको कोहलपुरमा पहिलो पटक 4 होटल सञ्चालनमा आएको छ। पूर्व पश्चिम राजमार्गको कोहलपुर 4 किरणखोलामा 50 करोडको लगानीमा होटल सेन्ट्रल प्लाजा सञ्चालनमा आएको हो। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
अफिम र गाजासहित प्रहरीले 3 पक्राउ गरेको छ। मुसिकोट नगरपालिका 8 शाखाका 38 हिमबहादुर पाण्डे, वडा नम्बर 7 23 कमल र विजय रावतलाई प्रहरीले पक्राउ गरेको हो। पाण्डेलाई 17 केजी अफिम र 1 नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ऋषि कुमार ढुङ्गानाले जानकारी दिनुभयो। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा 111 उम्मेद्वार समानुपातिक बन्द सूचीमा पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा चुनावी तयारी अन्तिम चरणमा।
कैलालीको टिकापुरमा पोस्टर टाँस्ने र उप्काउने होड, बर्दियाका बाढी पीडितलाई बसोबासको चिन्ता, उम्मेद्वारलाई आकाश मुनिको पीडा सुनाउँदै।
निर्वाचनमा बाल बालिकाको प्रयोगलाई रोक लगाइनुपर्ने नेपालगञ्जमा जोड, बाँकेको कोहलपुर 14 खटिक समुदायका बाल बालिका विद्यालय बाहिर।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष मङ्सिरमा हुने, आज नेपालगञ्ज म्याराथनको उद्घाटन गरिदै।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। आज मङ्सिर 5 मङ्गलबार नोभेम्बर 21 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।